नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिँदै नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी तरकारी तथा फलफूलको विषादी परीक्षण र उपभोक्ताले तरकारी किनेर खाँदा ध्यान दिनुपर्ने विषयमा छलफल गर्दैछौ। भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले पूर्वाधार र प्रविधि नपुगेको भनेर स्थगित गर्यो। गएको हप्ता नै सरकारले तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय स्थगित गर्दा धेरै आलोचना र विरोध भइरहेको छ। नेपालमा विषादी परीक्षणको काम 2071 सालमा शुरू भएको थियो। नेपालका विभिन्न जिल्ला र भारतबाट आउने तरकारी पहिलोपटक 2071 साल असारदेखि कालीमाटीमा परीक्षण हुने गरेको थियो। तर परीक्षण पश्चात तरकारी तथा फलफूल विसर्जन गर्ने भएपछि कालीमाटीमै गोलबेडा फालेर किसान तथा बिचौलियाले विरोध गरेका थिए। त्यसैत सरकारले कालीमाटीमा विषादी परीक्षणलाई निरन्तरता दिएको छ, तर अझै पनि प्रभावकारी भने हुन सकेको छैन। गएको वर्ष मात्रै सरकारले 7 प्रदेशका विभिन्न नाकामा विषादी परीक्षण गर्ने काम शुरू गरेको छ। तर सबै ठाउँमा प्रविधि, पूर्वाधार र जनशक्तिको अभाव छ भने कर्णाली प्रदेशमा विषादी परीक्षण गर्ने काम अझै शुरू हुन सकेको छैन। आज हामी विषादी परीक्षण शुरू गर्नुको कारण, अवस्था र समस्या तथा चुनौतीका विषयमा छलफल गर्दैछौ। शुरूमा कुरा गर्दैछौ बाली संरक्षण निर्देशनालयका तत्कालीन वरिष्ठ प्राविधिक प्रदीप भण्डारीसँग, जो कालीमाटीमा विषादी अवशेष द्रुत विश्लेषण इकाइ सञ्चालन गर्दा त्यहाँका मुख्य प्राविधिक हुनुहुन्थ्यो। यहाँलाई स्वागत छ कार्यक्रममा भण्डारीजी।
धन्यवाद। कालीमाटीको यो ल्याब खोल्दा, अर्थात यहाँ विषादी अवशेष परीक्षण प्रयोगशाला पनि भन्छौँ हामी यसलाई, यो ल्याब यसरी विषादी परीक्षण गर्नुपर्छ, प्रयोगशाला स्थापना गर्नुपर्छ भन्ने सोच चाहिँ कसरी आएको थियो?
यसको सोच चाहिँ हाम्रो उपभोक्ताहरूको बीचमा विषादी बढी भयो, किसानहरूले विषादी बढी प्रयोग गर्छन्, तरकारी खाएपछि टाउको दुख्ने, काँक्रो खाएपछि चाहिँ हिँडा लाग्ने, यस्ता किसिमका कुराहरू अलिक व्यापक सुनिन थाल्यो। र अनि हामी त अब यसै फिल्डमा काम गर्ने भएको हुनाले हामीले काम गर्दै जाँदाखेरि धेरै ठाउँमा हाम्रो अनुभव पनि के भयो भने किसानहरूले चाहिँ जथाभावी रूपमा चाहिँ विषादीहरू प्रयोग गरेको हामीले पनि देखेका थियौँ। उहाँहरूलाई चाहिँ विषादी सम्बन्धी ज्ञान नभएर चेतनाको अभावले गर्दाखेरि र बढी मात्रामा प्रयोग गरिदिने, प्रयोग नगर्नुपर्ने ठाउँमा पनि गरिदिने र प्रयोग गरिसकेपछि त्यसको कुर्नुपर्ने अवस्था कति समय हो त्यसको बारेमा पनि ज्ञान नभएको र कसरी प्रयोग गर्ने भन्ने पनि ज्ञान नभएको कारणले गर्दाखेरि हामीले चाहिँ एउटा विषादी सम्बन्धी काम गर्नुपर्छ भनेर हाम्रो बाली संरक्षण निर्देशनालय तत्कालीन अहिले पनि हुनुहुन्छ डिलकाम शर्मा सर हुनुहुन्थ्यो, उहाँले एउटा ल्याब खोल्नुपर्छ हामीले भन्ने खालको चाहिँ विचार उहाँले ल्याउनुभयो र त्यसै अनुसार चाहिँ हामी अगाडि बढेको हो।
त्यति बेला 2071 सालमा यो ल्याब स्थापना हुँदै गर्दा पहिलोचोटि विषादी जाँच्दा कालीमाटीका सड़कमा टमाटर फालिएको थियो, गोलबेडा फालिएको थियो र व्यापक आन्दोलन भएको थियो। विषादी जाँच्न थालिएपछि किसान तर्सिएका हुन् या भारतबाट विषादीयुक्त आउने तरकारी फालेर बिचौलियाले आन्दोलन गरेका हुन्, यो अहिले पनि एकदमै विवादको विषय छ।
होइन, तत्कालको समयमा त कस्तो भयो भन्दाखेरि हामीले विषादी जाँच्न सुरु गर्यौं र जाँच्न सुरु गरेपछि विषादीहरू अलिकति बढी नै युज भइरहेको थियो र बढी नै देखियो र अनि यहाँबाट हामीले चाहिँ त्यो बिक्री गर्न नपाउने अथवा त्यसलाई डिस्ट्रोय गरिदिने गर्दाखेरि उहाँहरू आन्दोलित हुनुभयो। एउटा
गोलबेडा फालेको कुरा तपाईँलाई अलि याद छ त्यो घटना? किनकि अधिकांश संसार माध्यममा कसरी न्युज आयो भने किसानले बजार पाएनन् भन्ने समाचार आयो कि बाहिर छ, तर भित्र तथ्य के थियो भने हामीले विषादी खाइरहेका छौँ जाँच्नुपर्छ भन्दा सड़कमा फालेको थियो, त्यसले बुझाइ कस्तो रह्यो त्यति बेला?
होइन, विषादी कस्तो किसिमको बुझाइ भयो भन्दा हामी काम गर्ने मान्छेहरूलाई स्याम्पल लिन, नमुना लिन जाँदाखेरि पनि अलिकति अप्ठ्यारो पर्ने जस्तो, स्याम्पल नदिने होइन, यिनीहरूले हाम्रो तरकारी फालिदिन्छन् भन्ने खालको बुझाइ पनि भयो। र अनि यो विषादी जाँचले गर्दाखेरि अब हामी हाम्रो तरकारीहरू बारीमा कुहिन्छ, किरा लाग्छ, रोग लाग्छ, अनि उत्पादन हुँदैन यो नछरेपछि भन्ने खालको सोचाइले पनि काम गरेको जस्तो लाग्छ कि मलाई।
त्यसपछि निरन्तर विषादी जाँच भइरह्यो कि बीचमा रोकिन पुग्यो? त्यति बेला त रोकिएको थियो।
होइन, जब हामीले काम सुरु गर्यौं त्यसपछि मलाई चाहिँ रोकिएको थाहा छैन कालीमाटीमा चाहिँ, अन्यत्र चाहिँ अब ल्याब 7 ल्याब खोले, अब कहीँ चाहिँ चलिरहेका छन्, कहीँ बीचमा रोकिने कामहरू पनि भयो। यो जहाँसम्म कालीमाटीको कुरो, कालीमाटीको चाहिँ निरन्तर चलिरहेको छ।
त्यसपछि किसानले आन्दोलन गर्दा बाटोमा गोलबेडा फालेपछि त, सड़कमा गोलबेडा फालेपछि त रोकिएको कुरा चलाएको थियो नि त। त्यसपछि पहिला जो तपाईँले अनिवार्य जाँच गर्नुहुन्थ्यो त्यो अनिवार्य त लागू भएन, किसानले मन लागे जाँच गर्न सके नसके निरन्तर
त्यस्तो होइन। त्यो किसानले जाँच्ने भन्दा पनि हामीले व्यापारीहरूले कालीमाटीमा ल्याएको बेच्न ल्याएको नमुनाहरूको चाहिँ हामीले परीक्षण गर्थ्यौँ कि अनि ती नमुनाहरू कस्तो खालको छ त, अब त्यसमा चाहिँ विषादी छ कि छैन त भनेर हामीले उपभोक्तालाई खाना हुने खालको हो कि नहुने खालको हो त चेक गर्थ्यौँ। र जुन स्याम्पलमा हामीले विषादी गर्थ्यौँ त्यो चाहिँ होल्ड गरेको हुन्थ्यो र त्यो उसलाई चाहिँ बेच्नको लागि रोक्थ्यौँ क्या। एक किसिमले उपभोक्तामा त्यो पुग्न नपाउने हिसाबले चाहिँ काम हुन्थ्यो।
कतिको रोक्यो त्यति बेला तरकारी?
रोकियो, अलिअलि रोकियो, कतिको रोक्यो भने एक्ज्याक्ट डाटाहरू त अहिले मलाई थाहा छैन।
भनेको यहाँ तरकारी लिएर आएका ट्रक फर्किन्थे या उनीहरू नबेचिकन फर्किन्थे या के भयो?
होइन, त्यो हामीले जस्तो ट्रकमा विषादी भेट्दाखेरि त ट्रकै चाहिँ कस्तो हुन्छ भने यो विषादीहरूको केही दिन रोकेपछि फेरि खाना हुने अवस्थामा पनि पुग्छ कि, होइन, वेटिङ पिरियड भन्छ त्यसलाई, होइन। त्यसले गर्दाखेरि हामीले तिमीले यति दिन रोक्नुपर्छ
भनिन्थ्यो,
होइन, अनि यति दिन रोक्नुपर्छ र यति दिन रोकेपछि तिमी सेल गर्न सक्छौ भन्ने हुन्थ्यो। र अब कति अब कतिपय तरकारीहरू त दुई तिन दिन रोकिदिएपछि बिग्रिने अवस्था पनि आउँछ नि त, जस्तो गोलभेडा, होइन, गोलभेडालाई तीन चार दिन रोकिदियो भने त प्लाटफुट कुहिहाल्छ। सुरुमा त हामीले यहाँ ल्याएको स्याम्पलहरू मात्रै बेच्न ल्याएकोलाई मात्रै गर्थ्यौँ, पछि बिस्तारै चाहिँ नै यो हामीले अलिक विस्तृत हुँदै गएपछि तरकारी आउने नाकाहरू जस्तो चाहिँ हाम्रो उपत्यकाभित्र कुन कुन नाकाबाट तरकारीहरू छिर्छन् नाकामा गएर पनि हामीले चाहिँ हामी भयो अनि त्यसपछि गएर गुण नियन्त्रण विभागको साथीहरूको उसमा सहयोगमा हामीले त्यहाँ पनि स्याम्पल लिएर आएर टेस्ट गर्ने गर्थ्यौँ।
अधिकांश भारतबाट आउने तरकारीमा धेरै मात्राको विषादी छ भनिन्छ, कति मात्रा त्यति रहेछ?
होइन, भारतको चाहिँ यस्तो हो, भारतको चाहिँ अब हामीले खास चाहिँ हाम्रो भारत भनेर टार्गेट गरेको होइन यो ल्याबले,
बजारको हल्ला त
हाम्रो अहिले जति पनि ल्याबहरू छन् नि आन्तरिक विषादीहरूको स्थिति के छ मोनिटरिङ गर्नको लागि स्थापना भएको ल्याबहरू हुने, अहिले हाम्रो अन्तर्राष्ट्रिय लेभलको त यो होइन, होइन,
हामीले समूहको मात्र विषादी
हुन त अब यो बजारमा भारतको पनि आएछ, बंगलादेशको पनि आएछ, भूटानको पनि आएछ, सबै ठाउँको आएछ, हामीले यहाँ आइसकेपछि चेक गर्छौँ, होइन, र भारतको चाहिँ लेभल यो रहेछ भनेर एउटा जानकारी राखिन्थ्यो, त्यो राख्न सकिने नि भयो। तर खासै चाहिँ भारतको लागि अथवा अन्तर्राष्ट्रिय लेभलको लागि विषादी जाँच्न भनेर यी ल्याबहरू स्थापना भएका चाहिँ होइन।
तपाईँले जाँच गरिरहँदा विषादीको मात्रा कति छ अहिले तरकारी, जो कालीमाटीमा आएका तरकारीमा?
हामीले जाँच्दाखेरि विषादी थियो, विषादीहरू
90% विषादीको मात्रा छ भन्नु
होइन, यो 90% अब यो पनि अलिकति भ्रम छ क्या। अब यो चाहिँ प्रतिशत, हाम्रो यो ल्याबले जाँचेको विषादीहरूको चाहिँ प्रतिशत भन्दैन क्या, यसलाई रुकावट दर भन्छ। गोलभेडामा 90% विषादी आयो भनेपछि त्यो त विषादीकै डल्लो हुनु पर्यो नि, तर त्यस्तो त हुँदैन नि त, होइन, त्यस उनीहरूले त रुकावट दर हो क्या। हाम्रो शरीरमा चाहिँ एसिटाइल कोलिन इन्जाइम भन्ने हुन्छ कि, त्यसले चाहिँ नै शरीरको नर्भ सिस्टमले गर्ने कामलाई रोक्ने काम गर्छ क्या विषादीहरूले, त्यसलाई हेर्ने हो क्या, त्यसले एसिटाइल कोलिनको फङ्सनलाई कतिको रोक्यो र त्यो रोकावटको दर कति छ भनेर भन्ने हो क्या। त्यो प्रतिशत चाहिँ त्यो हो, हामीले भने इनिभिएसन प्रतिशत भन्छौँ, होइन, तर जनमानसमा चाहिँ विषादीको पर्सेन्ट भन्ने भयो कि।
अन्तिममा उपभोक्ताले बजारमा आएको तरकारीमा विषादी छ वा छैन भनेर सामान्य कसरी थाहा पाउनु?
विषादी छ वा छैन भन्ने कुरो सामान्यतया त नाङ्गो आँखाले हेरेर थाहा हुने कुरो हुँदैन है, तैपनि अब एउटा जनरल नलेज लगाएर हेर्दाखेरि चाहिँ अब विष छरेको ठाउँमा किराहरू हुँदैन, किराले फोहोर गरेको हुँदैन, विष नभएकोमा चाहिँ नै अब साइनिङ हुन्छ, विष भएकोमा साइनिङ हुन्छ, होइन, चम्किलो हुन्छ, अब सफा हुन्छ भने विष नभएकोमा चाहिँ किरा लाग्न नि लागेको नि हुनसक्छ, किराको फोहोरहरू हुन नि सक्छ, एउटा कुरो त्यो भयो। दोस्रो कुरो चाहिँ नै सिजन र अफसिजनको कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ। सिजनमा लगाएका बोट बिरुवाहरूमा सामान्यतया किराहरू कम हुने हुनाले विषादी कम हुन्छ भने अफ सिजनमा अलिकति किराहरूको रोगको चाप बढी पर्ने हुनाले विषादी प्रयोग हुने सम्भावना बढी हुन्छ।
त्यो त भयो किन्दाखेरिको कुरा। उपभोक्ताले किनिसकेपछि घरमा लगेर पकाउने बेला कसरी पकाउँदा अथवा पकाउने बेला के के कुरामा ध्यान दियो भने हामी विषादी कम भएको खानेकुरा खान सक्छौँ अथवा विषादी रहित खानेकुरा खान सक्छौँ?
अब यसको लागि चाहिँ के भन्दाखेरि अब हामीले बजारबाट त किनेर लग्यौँ, लगिसकेपछि हामीलाई शङ्का लाग्छ यसमा विष छ कि भनेर शङ्का लाग्छ भने हामीले त्यसलाई एक दुई दिन चाहिँ त्यत्तिकै राखिदियो भने पनि विषहरू उडेर जान्छ। कतिपय विषादीहरू समयको साथसाथै त्यो इभ्यापोरेट भएर गइरहेको हुन्छ, एउटा त्यो भयो, त्यसरी कम हुनसक्छ। दोस्रो कुरो त्यसलाई चाहिँ रनिङ वाटरमा धोइदियो भने, राम्रोसित सफा गर्यो, धोयो पनि पखाल्यो भने विषको मात्रा घट्छ भने। अब तेस्रो कुरो चाहिँ यसलाई चाहिँ हामीलाई अझै शङ्का लाग्छ भने अब फेरि विषादी चाहिँ काट्दा केलाउँदा पनि घटेर जान्छ। र अर्को कुरो बढी शङ्का लागेछ भने नुन पानीमा 1% नुन पानी बनाएर त्यसलाई चाहिँ त्यसमा डुबाउने।
1% भनेको कति? नुन कति हाल्ने, पानी कति?
अब 1% भनेको चाहिँ 1 ग्राम भनौँ न, 1 लिटरमा 1 चम्चा भन्दा अलिक कमै नै हुन्छ होला कि, 1 ग्राम
कम्तीमा 1 चम्चा हाल्यो भने पनि
बनाउन नुन पानीमा चाहिँ डुबाएर हामीले चाहिँ त्यसलाई राम्रो सफा गर्यो भने पनि विषको मात्रा घट्न सक्छ। यसरी चाहिँ हामी विषबाट सुरक्षित रहन सक्छौँ। जस्तो कतिपय फलफुलहरू तासेर खाँदा पनि हुन्छ नि, जस्तो चाहिँ स्याउ ताख्न सकिन्छ, केराको बोक्रा हटाउन सकिन्छ होइन, यसरी पनि काँक्राको पनि अलिकति तासेर फालिदियो भने विषहरू कम हुन्छ, यसरी चाहिँ सुरक्षा। आलुहरू खाँदाखेरि बोक्रा फालेर खायो भने विष त घट्छ, तर के हुन्छ भने सबै कुरा तासेर खाँदाखेरि चाहिँ अलिकति स्वास्थ्यलाई कन्स्टिपेसनको समस्याहरू बढ्ने, रफ एजेस कम हुने, त्यो हुने सक्ने सम्भावना त हुन्छ, तर चाहिँ विषको हिसाबले चाहिँ तासेर सुरक्षित हुन सकिन्छ।
अब किसानले पनि आफैले पनि कसरी बुझ्न पर्यो, किनकि पहिला त विषादी कुरा थाहा थिएन, अहिले त विषादी कुरा धेरै हल्ला चल्यो, विषादीबारे उपभोक्ता पनि सजग भएका छन्। यस्तो बेला किसान आफैले पनि धेरै विषादी छ त स्वयं किसानलाई पनि हानि हुन्छ, त्यसैले धेरै विषादी हालेको कुरा अब बिक्दैन, बजारमा उपभोक्ताले खाँदैनन् भनेर विषादीलाई मात्र मिलाएर कसरी हाल्ने किसानले? किसानले यसमा के कस्तो कुरामा ध्यान दिने?
किसानले कुनै पनि बाली लगाइसकेपछि रोग किरा लाग्छ, विषादी छर्न खोज्नु स्वाभाविक हो। त्यो छर्ने विषादी छर्ने भनेको रोग किरा नियन्त्रण गर्न ल, त्यो रोग किरा नियन्त्रण गर्ने विषादी नछरिकन पनि रोग किरा नियन्त्रण गर्ने कुनै उपाय छ कि, त्यतापट्टि ध्यान दिनुपर्ने हुन्छ। जस्तो चाहिँ घरेलु विषादीहरू हुनसक्छ होइन, त्यतापट्टि चाहिँ ध्यान दिने, निमहरू छर्ने होइन, अब यस्ता कुराहरू गर्न सकिन्छ। र अरू विभिन्न उपाय गर्दा पनि हामीले कन्ट्रोल गर्ने स्थिति भएन, हामीलाई नोक्सानी नै हुने भयो, हाम्रो बाली विषादी छर्न हामी बाध्य भयौँ भने हामीले त्यो चाहिँ कुन पहिलो कुरो त के रोग लागेको हो, के किरा लागेको हो, कुन चाहिँ विषादी चाहिँ छर्दा उपयुक्त हुने हो त्यसमा जानकारी राख्ने, र त्यसको कति मात्रा छर्ने त्यसमा जानकारी राख्ने, र छरिसकेपछि कति दिनसम्म चाहिँ त्यो बालीलाई उपभोग गर्न नमिल्ने हो त्यो कुराहरूलाई ध्यान दिने, यी कुराहरू ध्यान दिएर काम गर्यो भने विषादीबाट बच्न सकिन्छ। र विषादी छर्दाखेरि पनि किसानहरू चाहिँ विषादीमा अलिक एक्सपोज हुनुहुन्छ बढी, हातले चाहिँ विषादी घोल्ने होइन, त्यस्तो किसिमको पनि देखिया छ, त्यो चाहिँ एकदम नराम्रो हो। विषादीको असरहरूबारे त यहाँ भनिरहनु पर्ला होइन, त्यसो हुनाले विषादीबाट बच्नको लागि सुरक्षात्मक पहिरनहरू लगाउने, बिचबाट जोगिने, जथाभावे उता नराख्ने, यी कुराहरू गर्नुपर्छ विषादीको लागि।
अन्तिममा जाँदा जाँदै तपाईँको सुझाव केही छ किसानलाई र उपभोक्ता दुइटैलाई?
विषादी भनेको विष हो, पहिलो कुरो हामीले बुझ्नुपर्ने कुरा हो, त्यसो हुनाले किसानले पनि विषलाई विषकै रूपमा लिएर अगाडि बढ्नु पर्यो। विषको प्रयोग गर्दाखेरि चाहिँ प्राविधिकसित सम्पर्क गर्ने, आफूले नजाने भने प्राविधिक सँग गएर सोध्ने, बुझ्ने, कसरी प्रयोग गर्ने भन्ने बारेमा, अथवा आफू रोग किरा लागेछ भने अरू कुनै उपायबाट नियन्त्रण गर्न सकिन्छ कि, यसमा अलिकति चनाखो हुनु पर्यो किसानहरूले। र विषादी छर्ने बित्तिकै बजारमा लगिदिनु भएन होइन, आज विषादी छर्यो भोलि चाहिँ टिपेर बजारमा लाने प्रचलन छ, त्यो चाहिँ गर्नु भएन। कम्तीमा त्यसको चाहिँ कति दिनसम्म चाहिँ त्यो प्रयोग गर्न नमिल्ने हो त्यो कुरालाई ध्यानमा राखेर बजारमा लगिदियो भने आम उपभोक्ताको स्वास्थ्यलाई चाहिँ फाइदा हुन्छ, एउटा त्यो। अब उपभोक्ताको तर्फबाट चाहिँ अब कस्तो भन्दाखेरि बजारमा आएका सबै चिज चाहिँ नै विषादी रहित हुँदैनन् र यसबाट बच्न आफै चनाखो हुनुपर्छ। यसको लागि चाहिँ मैले अघि पनि भने होइन, बजारमा कस्तो सामान किन्ने, अब कतिपय चाहिँ रोग लागेका छ अथवा किरा छ भने त्यो विष नहालेको हुनसक्छ भन्ने सामान्य अनुमान हो क्या यो भने. अरू कतिपय चाहिँ कति गन्धी पनि आइरहेको छ क्या, विषादी छरेको मार्केटमा छ भने त्यहाँ विषादी गन्धी पनि आइरहेको हुनसक्छ. त्यो कुराहरूमा पनि हामीले ध्यान दिने होइन. र खरिद गरिसकेपछिको कुराहरू पनि मैले अघि बढिसकेँ. घरमा लगेपछि के गर्नुपर्छ मैले अघि भने, यी कुराहरूलाई ध्यान दिएर उपभोग गरियो भने हामी चाहिँ केही हदसम्म चाहिँ विषादीबाट बच्न सक्छौँ. आयु बढाउनु छ भने अब अहिले त अर्ग्यानिकै जमाना छ होइन, हामी सबै अर्ग्यानिक अर्ग्यानिक भन्छौँ. विषादी पनि उत्पादनको साधन चाहिँ हो, यसलाई हामीले 100% नकार्न चाहिँ सक्दैनौँ. यो पनि प्रयोग गर्नुपर्छ तर सुरक्षित प्रयोग गर्नु पर्यो. सुरक्षित प्रयोग कसरी हुन्छ त्यतापट्टि चाहिँ ध्यान दिनुपर्छ.
समयका लागि तपाईँलाई धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो वरिष्ठ कृषि प्राविधिक प्रदीप भण्डारी. कालीमाटीमा विषादी परीक्षण शुरू गर्दाको अवस्था, विषादीयुक्त तरकारी खाँदा ध्यान दिनुपर्ने लगायतका विषयमा कुराकानी गर्दै, अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदियो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामी तरकारी तथा फलफूलको विषादी परीक्षण र उपभोक्ताले तरकारी किनेर खाँदा ध्यान दिनुपर्ने विषयमा छलफल गरिरहेका छौं. कार्यक्रममा विषादी परीक्षणमा देखिएको जनशक्ति, पूर्वाधार र प्रविधि अभावका विषयमा केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ प्राविधिक अधिकृत राजीव दासराज भण्डारीसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क.
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदियो नेपालमा तपाईँलाई फेरि स्वागत छ. आजको कार्यक्रममा हामी तरकारी तथा फलफूलको विषादी परीक्षण र उपभोक्ताले तरकारी किनेर खाँदा ध्यान दिनुपर्ने विषयमा छलफल गरिरहेका छौं. अब हामी विषादी परीक्षणमा देखिएको चुनौती, जनशक्ति, प्रविधि र पूर्वाधार अभावका विषयमा केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ कृषि प्राविधिक अधिकृत राजीव दास भण्डारीसँग छलफल गर्दैछौ. यहाँलाई स्वागत छ कार्यक्रममा राजीवजी.
धन्यवाद. अहिले कसरी विषादी जाँच भइरहेको छ यो प्रयोगशालामा कालीमाटीमा?
यहाँ चाहिँ हाम्रो अहिलेसम्म भइरहेको भनेको अर्ग्यानोफोस्फेट र कार्बोफेट समूहको चाहिँ विषादीहरू चाहिँ हामी जाँच गरिरहेका छौँ.
त्यो भनेको दुईटा समूहको. त्योभन्दा अरू जाँच्न सक्ने मेसिन छैन हामीसँग?
होइन, हाम्रो चाहिँ कस्तो भने यो ताइवान एग्रिकल्चर रिसर्च इन्स्टिच्युट तारीको चाहिँ हामीले मेथोलोजी युज गरिरहेको छौँ र त्यसमा चाहिँ हामीले अर्ग्यानोफोस्फेट र कार्बोफेटको गरिरहेको छौँ. र अब यो आर्थिक वर्षदेखि हामी सिन्थेटिक पायोथाइडमा पनि हामी जाउँ कि त्यो डाइट्रियो कार्बोफेट हुने फन्जिसाइड हो त्यसमा जाने हामी विचार गरेका छौँ.
कालीमाटीमा आउने अधिकांश तरकारीमा कस्तो विषादी, कुन तरकारीमा बढी विषादी परीक्षण भइरहेको छ भारतीय नेपालकै आन्तरिक बजारबाट आउने विषादी परीक्षण भइरहेको?
होइन, यो कस्तो छ भने हामीले यो विषादी अवश्य द्रुत विश्लेषण जुन चाहिँ एकाइ भन्नु प्रयोगशाला, यसले चाहिँ हामीले मुख्यतया चाहिँ यो कालीमाटीको होलसेल मार्केटलाई चाहिँ टार्गेट गरिएको छ. र हामीले चाहिँ स्याम्पल लिँदाखेरि कहिले इन्डियाको पनि पर्छ र कहिले चाहिँ धेरै ठाउँको पर्छ. म तपाईँले डाटा पनि मैले देखाउँला. अहिले
दैनिक हुन्छ कि तपाईँले खालि एक दुईटा स्याम्पल लिएर मात्र विषादी परीक्षण गर्नुहुन्छ?
त्यो दैनिक हुन्छ, सार्वजनिक विधा बाहेक दैनिक हुन्छ.
कसरी सुरुमा यो बजारमा तरकारी आउने बित्तिकै परीक्षण हुन्छ कि भित्र बेच्नलाई राखिराखेको बेला तपाईँले एक दुईटा लिएर?
यसमा के छ भने हामीले चाहिँ यो ट्रकहरू पनि लिन्छौँ, भेहिकलहरूमा पनि लिन्छौँ र कहिले प्रायः जस्तो चाहिँ हाम्रो चाहिँ यहाँ बजारमा राखिसक्यो जुन चाहिँ होलसेलमा आइसकेपछि अनि त्यो लट छुटिन्छ अनि त्यसपछि हाम्रो चाहिँ त्यसपछि हामी लिन्छौँ.
तर खासमा विषादी परीक्षण त यो कालीमाटी बजार छिर्नुभन्दा पहिले गेटबाट विषादी परीक्षण गरेपछि त्यो खान योग्य छ भने मात्रै भित्र पठाउने, नभए नपठाउने भनेर?
तपाईँले भनेको पनि ठिक छ होइन. अब तर नेपालको समस्यामा चाहिँ कस्तो हुन्छ भने हरेक ट्रकमा एउटै किसान पनि आयो हुँदैन, त्यहाँ डिफ्रेन्ट किसानको आउँछ र व्यवहारिक कुरा गर्दाखेरि यहाँ ट्रक रोक्ने स्थिति त छैन. तपाईँको यो कालीमाटीको बजारको बाहिर ट्रक रोक्नु त तपाईँले सम्भव देख्नुहुन्छ.
अनि भित्रै रोक्दा पनि पहिला विषादी परीक्षण गर्ने अनि मात्रै त्यो बेच्नलाई राख्नु.
तर कस्तो छ भने हाम्रो चाहिँ त्यो लट चाहिँ छुट्याएको हुँदैन, कतिपय चाहिँ किसानहरूको चाहिँ लट छुटिसकेपछि हाम्रो काम गर्न सहिलो हुन्छ त्यो, किनभने हामीले लट अनुसार लिनुपर्छ र 15 केजी चाहिँ केजीभन्दा बढी हामी फेरि अर्को स्याम्पल लिनुपर्छ र हामीले लिइरहेको छौँ त्यो पनि. तर हामीले चाहिँ कस्तो भने जब यो ट्रकभित्र त सबै स्याम्पल निकाल्नुपर्ने हुन्छ, फेरि बाहिर बाहिरको मात्रै लिएन, स्याम्पलिङको एउटा प्रोसिडर हुन्छ होइन. त्यो क्रेट क्रेटमा लगाएको बिचमा कसो लिने होइन, त्यसैले हामी चाहिँ प्रायः जस्तो चाहिँ कहिले काहीँ ट्रकबाट पनि लिन्छौँ, कहिले ट्रान्सपोर्ट लिन्छौँ, कहिले काहीँ हाम्रो चाहिँ यो बाहिरको चाहिँ अब किनभने हाम्रो कार्यक्रम अनुसार त सब प्रायः जस्तो हामीले गर्नै पर्यो,
बाहिर बाहिर चाहिँ हाम्रो बजारको पनि हामी स्याम्पल लिएर चाहिँ गरेर आउँछौँ।
विषादी कतिको पाइएको छ यो कालीमाटीमा आउने तरकारीमा?
यो हेर्दाखेरि चाहिँ म तपाईँलाई चाहिँ डाटा देखाउँला एकचोटि। यो डाटा चाहिँ यस्तो तपाईँले हेर्नुभयो भने 2071 साल असार 4 गते विधिवत रूपमा चाहिँ हाम्रो चाहिँ यो प्रयोगशालाको चाहिँ उद्घाटन भन्नु न भयो त्यो भने असार 5 त्यो 2071 साल असार 5 गतेदेखि असार 32 जम्मा एक महिनाको दौरानमा हाम्रो 187 चाहिँ हामीले स्याम्पल टेस्ट गरेका थियौँ।
187 प्रकारका तरकारीमा
187 प्रकारको स्याम्पल हो न, कहिले काउली पनि दौडिन सक्छ, गोलवडा पनि दौडिन सक्छ। त्यसमा हाम्रो 26 देखाएको थियो भने 14% जति चाहिँ हाम्रोमा चाहिँ अलिकति बढी नै देखाएको थियो कि यो
विषादी
जुन चाहिँ 45% एस्टाक्रोनोसिस्टेसको इनिभिसन भन्दाखेरि त्योभन्दा अलिकति खतरनाकै हुन्छ। त्यो 45% पछि हामीले चाहिँ त्यो विश्लेषण गर्नुपर्छ,
खान मिल्दैन
त्यो हो। त्यो 26 देखाएको थियो 187
जब
हामीले चाहिँ यो के भन्छ परीक्षण गरेको महिनामा, किन त्यसमा चाहिँ हाम्रो चाहिँ अलिकति मोनिटरिङ पनि भएको थियो र कार्यविधि पनि बनेको थियो त्यसलाई। त्यसपछि हामीले चाहिँ बनेपछि हामीले चाहिँ कतिपय कुराहरू चाहिँ डम्प पनि गर्यो, तर पत्र पत्रिकाहरूमा पनि धेरै आएको थियो, हजुरले पनि देख्नुभयो होला सबैले। त्यसपछि हेर्दाखेरि हाम्रो चाहिँ अलिक घटेको छ एकदमै।
त्यति बेला सबैभन्दा बढी धेरै थियो
त्यो बेला, थाहा थिएन किसानलाई पनि के भयो भने अब यस्तो विषादी अवशेष परीक्षण हुँदैन थियो भनेर भन्दाखेरि अब 14% अर्को 2071 बहत्तरमा 0.25% झऱ्यो, अनि पछि 72-73 जम्मा 0.52% र अलिकति 73-74 चाहिँ 1.14 त्यसमा चाहिँ अलिकति गोलवडाहरूमा अलिकति बढी देख्यो, किनभने त्यसमा चाहिँ टुटा एक्सुलुटा भनेको एउटा चाहिँ किरा चाहिँ आएको छ, हजुरलाई पनि थाहा होला होइन, त्यसले गर्दाखेरि अलिक बढिरहेको छ र अहिले आएर घटिरहेको छ। मैले यो जेठसम्मको छ, यो असार 23 म देखाउँला, जेठको 31 गतिसम्म 1964 हामीले चाहिँ स्याम्पल टेस्ट गर्दाखेरिमा चाहिँ यो 35% है, यो इन्जाइमको इन्भिसन पर्सेन्ट स्टाइल कोलिनेस्टर इन्जाइमको पर्सेन्टेज 35% भन्दा मुनि भयो भने हामी अर्ग्यानो फस्फेट र कार्बोमेटको उसमा चाहिँ हामीले उपभोग योग्य मान्छौँ। मतलब त्यो त्यसलाई मात्रै भन्दा फेरि अरू विषादी पनि छोडेर हुनसक्छ, धेरै कुरा हुन्छ उपभोग वनलाई भन्छ भने चाहिँ त्यसमा चाहिँ दुईवटामा चाहिँ हाम्रो 35-45% आएको थियो। जुन चाहिँ उहाँले चाहिँ तपाईँहरू बोलचालमा हरियो पहेँलो भन्ने हुन्छ पहेँलो, त्यसमा चाहिँ हामीले चाहिँ के गर्थ्यो भने विथहोल्ड गरेर 3-4 राखेर पछि फेरि वास गरेर फेरि टेस्ट गरेपछि 35% कम आएको थियो, बिक्री गरेको थियो भने अर्को दुईवटा चाहिँ हामीले चाहिँ डम्पे गरेको थियो। मतलब त्यो विश्लेषण नै घट्यो, उसले अरू ठाउँ बेच्नु पनि पाएन, त्यो गरेको थियो।
अहिले कस्तो छ, विशेष भारतबाट आउने धेरै तरकारीमा ठूलो विषादीको मात्रा छ भनिन्छ नि, यो जाँचमा तपाईँले पाउनु भएको छ कि छैन?
यो जाँचमा त यो मैले भन्दा पनि यो कालीमाटीको चाहिँ यो प्रयोगशाला हेर्दाखेरि अहिले हेर्न सकिन्छ तपाईँहरूले होइन, यो अहिले 87 डाटा हो, तर यो इन्डियाको डाटा चाहिँ कस्तो अलिक बढी नै भएको छ अहिले, किनभने यो भन्सारबाट नै हामीले आइरहेछ। 1162 टेस्ट गर्दाखेरि त्यसमा चाहिँ हरियोमै आएको छ, त्यसमा त विषाद देखेको छैन यो प्रयोगशालाको चाहिँ।
देखिएको कतिको छ?
देखेको छैन,
कति पनि छैन,
कतिको छैन भन्नु मिल्दैन कि। अब यो 35% भन्दा मुनि भएपछि त हामीले त्यो
खानयोग्य छ, समस्या भएन,
खानयोग्य त नभनौ होइन, यो अर्ग्यान फस्फेट कार्बोनेट विषादीको उसमा चाहिँ खानयोग्य छ। त्यो अरूको चाहिँ अब खानयोग्य भन्दा धेरै कुरा हुन्छ, जस्तो तपाईँले ब्लड टेस्ट मात्रै गरेर मानिसलाई चाहिँ स्वस्थ भन्नु मिल्दैन नि होइन, एउटा एक्सरे गर्दा पनि मिल्दैन, जस्तै हाम्रो पनि एउटा टेस्ट हो, त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो भनेको छौँ।
तपाईँले विषादी परीक्षणमा यो तपाईँले ग्रिन भन्नुभएको छ, येलो भन्नुभएको छ, रेड भन्नुभएको छ, ब्ल्याक भन्नुभएको छ,
ब्ल्याक भनेको छ, ग्रिन येलो रेड भनेको छ,
के भन्छ यसलाई?
होइन, यसको ग्रिन येलो रेड भनेको चाहिँ खास, यो त खालि
ग्रिन भनेको खान मिल्ने हो,
ग्रिन भनेको चाहिँ यो कसरी चाहिँ कृषक सामु कसरी चाहिँ हामीले उपभोक्तालाई चाहिँ हामी भन्न सक्छौँ भनेर मात्रै भन्ने हो। खास यसको ग्रिन येलो रेड चाहिँ होइन, खास 35% भन्दा मुनि स्टाइल कोलिनेस्टेसको इनिभिसन 35% मुनि आयो भने चाहिँ हामीले चाहिँ यसले चाहिँ पास गरेको छ भने त
भनेको त्यो भनेको विषादी धेरै छैन, खान मिल्छ,
अर्ग्यान फस्फेट कार्बोनेट ग्रुपमा छ, किन मैले भने अरू विषादीहरू पनि त छ नि होइन, अनि 35-45% हामीले येलो भन्ने चलन छ, किनभने अब पत्र पत्रिकामा त्यही निस्किरहेको छ होइन, अनि आम दर्शकले चाहिँ 35-45% खान मिल्ने चाहिँ होइन, त्यो चाहिँ हामीले विथहोल्ड गरेर राख्नुपर्छ,
हानिकारक हुन्छ,
हानिकारक हुन्छ, त्यसै बेला खायो भने 3-4 चाहिँ हामी कुर्छौँ र त्यसलाई चाहिँ वासिङ गरेर पछि फेरि टेस्ट गरेर 35% मुनि आएपछि मात्रै हामीले चाहिँ बिक्री वितरणलाई पठाउँछौँ, नत्र चाहिँ बिक्री वितरण हुँदैन त्यसको।
त्यसपछि रेड भनेको,
रेड भनेको चाहिँ एस्टाकोलिस इन्जामको चाहिँ 45% भन्दा बढी आयो त्यो चाहिँ हामीले त्यो चाहिँ रातो चाहिँ हामीले चाहिँ एउटा चाहिँ के भन्छ एउटा सिम्बोल जस्तो दिया हो, त्यो चाहिँ हामीले विश्लेषणै गर्छौँ।
अहिले परीक्षण भइरहेका विषादी भनेको दुईवटा समूह, त्यो बाहेक अरू हामीसँग मेसिन छैन कि के हो? किनकि सरकारले यो विषयमा बहस चल्दा उद्योग मन्त्रालय अर्थात् उद्योग मन्त्रीज्यूले कृषि मन्त्रालयसँग क्षमतै छैन, त्यही भएर विषादी परीक्षण रोकिएको भन्नुभएको छ क्या?
होइन, दुईवटा कुरा हुन्छ कि अब विषादीको पनि नेपालमा मात्र होइन, यो सबै ठाउँको इस्यु हो यो होइन। अनि अब कतिले चाहिँ अब ग्यास क्रोमेटोग्राफी र जीसीएमएस गरेर हुन्छ, उहाँहरूले चाहिँ गर्दाखेरि चाहिँ अरू देशहरूमा गर्दाखेरि त्यो ट्रेकिङ मतलब त्यो ट्रेसेबिलिटी हुन्छ, अनि कहाँबाट आएकोमा चाहिँ हुन्छ भनेर उहाँहरूले हेरिरहनु भएको हुन्छ। र उसको चाहिँ जीसीएमएसहरूको चाहिँ गर्दाखेरि चाहिँ हामीले तत्काल चाहिँ भन्न सक्दैनौँ, त्यो जुन चाहिँ मैले भने हामीले जुन चाहिँ लड गरेको छौँ त्यो बेचबिच विघटन गर्नु पाउँदैन, तर त्यसमा चाहिँ त्यो हुँदैन कि किनभने त्यो चाहिँ अब धेरै टाइम लाग्ने भएपछि त यो पेरिसिबल चिजहरू त धेरै रोक्नु मिल्दैन। र अर्को मेट्रोलोजी कुरा अरू ठाउँमा मेट्रोलोजीहरू पनि छ, तर चाहिँ कस्तो भने अब हामी कहाँ चाहिँ मेसिन भन्दाखेरि हामीले चाहिँ स्पेक्ट्रोफोटोमिटर मात्रै अर्ग्यान फोस्फेट कार्बोमिटरलाई कतिलाई चाहिँ चाहिँदैन, किन मेट्रोलोजी चेन्ज हुन्छ र कतिपय देशमा सबैको चाहिँ क्षमता पनि छैन, अनि त्यत्रो विषादीको सबैको लागि चाहिँ टेस्ट गर्ने एउटै मेट्रोलोजी चाहिँ छैन। त्यही जानु पर्यो हामी कि जीसीएमएसमा जानु पर्यो कि एलसीएमएसमा जानु पर्यो। र यो जुन चाहिँ ऱ्यापिड टेस्टहरू चाहिँ हामीले यो अब आउने सालमा चाहिँ हामीले सिन्थेटिक पाइथाइड र डाइथियो कार्बोनेटको सुरु गर्ने विचार गरिरहेको छौँ, त्यसको रिजल्ट कस्तो आउँछ त्यसपछि हामी त्यसलाई चाहिँ अगाडि बढाउँछौँ।
यो बाहेक कति प्रकारका विषादी हुन्छन् जम्मा? दुई समूहका मात्रै प्रश्न गरिरहेछ।
होइन, समूह त अहिले आजकल कस्तो छ भने अब अहिलेसम्म नेपालमा दर्ता भएको 169 विषादी सामान्य नामको विषादी छ भने 3,033 किसिमको व्यापारिक नामको विषादी छ, र यसमा धेरै समूह हुन्छ। पहिला पनि अर्ग्यानो क्लोरिन समूह हुने थियो जसमा चाहिँ 12-15 थियो, त्यो डर्टी डोजनमा पर्थ्यो, त्यो पर्सिस्टेन्ट अर्ग्यानिक पोलिटेन्ट भएपछि त्यो प्रायः सबै ब्यान भइसक्यो
अहिले सबभन्दा बढी।
अब त्यसपछि अनि एउटा पहिलाको चाहिँ छ यो हाम्रो पनि मेथोलोजीमा हुँदाखेरि भन्दाखेरि पनि अर्ग्यानो फोस्फेट समूहको छ, त्यसपछि आउँछ
त्यो माध्यम हो कि अलिक धेरै
होइन, अर्ग्यानो फोस्फेट समूहको चाहिँ हामी गर्छौँ, अनि कार्बोमेट छ, अनि त्यसपछि सिन्थेटिक पायोटाइडहरू छ। सिन्थेटिक पायोटाइड मैले अघि नै भने हामीले चाहिँ यो वर्षमा चाहिँ अलिकति टेस्ट गरेर हेर्छौँ पहिला यसको कस्तो हुन्छ भनेर, अनि त्यसपछि हामी त्यसलाई पनि उसमा ल्याउँछौँ हामी। र अर्को समूहहरू छ अलिक बढी युज भने नियोनिक्युट्रिएन्ट समूहको पनि अलिक बढी युज भइरहेछ, अनि डायमेट समूहको पनि भइरहेछ, अनि यो इन्सेक्ट ग्रोथ रेगुलेटरहरू पनि भइरहेछ। र त्यो विषादीहरू पनि हामीले चाहिँ टेस्ट गर्न चाहिँ अलिकति हाम्रो मेथोलोजी चाहिँ छैन, र यदि हामी केही थाहा छ भने चाहिँ हामी चाहिँ मेथोलोजी ल्याउने चाहिँ तयारीमा छौँ। तर यसको लागि चाहिँ हामीलाई एक्सपोजर पनि चाहियो होइन, थाहा पनि हुनु पर्यो नि त कहाँ कस्तो भइरहेछ भनेर।
अहिले हामीले परीक्षण गरिरहेको विषादी दुईटा समूहको जो भनेको छ यो हानिकारक कतिको छ, जबकि अरू हानिकारक विषादीको परीक्षण गर्न सकेका छौँ कि छैनौँ, त्यो क्षमता हामीसँग सही छैन।
कुनै पनि रासायनिक विषादी सबै किरालाई मार्छ भने मानिसलाई पनि यसले चाहिँ असर गर्छ।
विषादी औषधि होइन, विष नै हो, फरक यसको कति क्षमता छ भने
तपाईँले भनेको पनि ठिक छ। अर्ग्यानिक क्लोरिनको विषादीहरू चाहिँ विषादीलाई चाहिँ यो हेर्दाखेरि हामीले धेरै तरिकाले हेर्छौँ हामी खतरनाक कस्तो छ भनेर। पहिला मानव स्वास्थ्यकोमा हेर्छौँ, एक्युट टोक्सिसिटीमा जान्छ होइन, त्यसलाई एलडीफिटी भन्छ, लेथल डोज 50 आधारमा होइन, त्यो कति छ, अलिकति विषादीको मात्रा मानिसलाई गयो भने हानिकारक हुने भने त्यो पनि जान्छ। अर्को चाहिँ क्रोनिक टोक्सिसिटीमा यसको क्यान्सरले गर्ने हो कि होइन, होइन यो म्युटाजेनिक हो कि होइन, टेट्राजेनिक होइन कि, मतलब त्यस्तो पनि हामीले चाहिँ हेरेर मात्रै दर्ता हुन्छ। यहाँ नेपालमा त होइन, विदेशमा पनि त्यस्तै हुन्छ। र अब अर्को कुरा तपाईँले भने अलिक नयाँ आएको विषादीहरू चाहिँ कतिपय अलिकति तुलनात्मक रूपमा चाहिँ जुन चाहिँ अर्ग्यानो फोस्फेट र कार्बोनेट भन्दा अलिकति सेफ चाहिँ छ, तुलनात्मक। तर कुनै कुनै विषादी खतरनाक पनि हुन्छ, तर तुलनात्मक चाहिँ अलिकति सेफ चाहिँ छ।
जस्तो तपाईँले अघि भनेको केही विषादी ब्यान्ड प्रतिबन्ध पनि लगाइएको छ नि, त्यो विषादी कहिले काहीँ जाँच गर्दा पाइएको छ कि छैन, मिसाइएको?
होइन, अब हामी कहाँ अहिले 21 चाहिँ विषादी ब्यान्ड भएको छ, मतलब राजपत्रमा निकासन बाहिर छ। तर कस्तो भने त्यसमा अर्ग्यानिक
जाँचका क्रममा यहाँ
मैले भने नि पाइँदैन, यो चाहिँ अर्ग्यानिक फोस्फेट र कार्बोनेट मात्रै हामी हेरिरहेको छौँ होइन। र अर्ग्यानिक फोस्फेटको चाहिँ अब जुन चाहिँ
यसमा दोहोऱ्याम, जस्तो 21 विषादी प्रतिबन्ध गरे सरकारले, राजपत्रमा सूचना निकालेको छ, 14 थियो सुरुमा चाहिँ, पछि 15
भयो, अनि 6 चाहिँ अहिले विषादी समितिले चाहिँ गरेको छ, अनि त्यो राजपत्रमा हुन्छ। तर अब ब्यान सरे हो किनभने चाहिँ त्यो प्रयोगमा अहिले 2 ग्रेस पिरियड दिएको छ जुन चाहिँ नेपालमा भित्रिएको, त्यसपछि चाहिँ यसको पञ्जीकरण पनि हुँदैन, त्यसमा भइहाल्यो।
हामीले जाँच्ने जम्मा दुईवटा समूहको विषादी मात्रै जो हानिकारक छ, तर हामीसँग अरू 21 प्रकारका विषादी पनि जाँच्न पर्ने मेसिन त हुनुपर्ने।
होइन, मैले भने नि यो होइन, तपाईँले भनेको पनि ठिक छ होइन, मैले भने यो मेट्रोलोजी नै अलिकति फरक छ कि यो
हामीसँग सबै मेथोलोजी छैन नि त, समस्या त्यही होइन।
मेट्रोलोजी त्यो सबैभन्दा पनि हाम्रो यो चाहिँ भनेको बेसिक प्रिन्सिपल हाम्रो ऱ्यापिडवाला हो, द्रुत विश्लेषण. र द्रुत विश्लेषणले भन्दाखेरि अर्ग्यानिक फस्फेट समूहको मात्रै भन्न सक्छौँ हामीले, तर यसमा कुन चाहिँ विषादी कति मात्र भन्न सक्दैन हामीले.
मेसिन हामीसँग छैन हो,
त्यो मेसिन हाम्रो चाहिँ होइन न. यो कालीमाटीमा हाम्रो यो प्रयोगशाला बनेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला हो.
छिटो जो छिटो जाँचेर नजाँच्न सकियो,
अर्को चाहिँ सकिन्छ, नेपालमा पनि सकिन्छ. त्यसको लागि चाहिँ ग्यास क्रोमेटोग्राफी मास स्पेक्ट्रोमेट्रिक जाँच छ, हो त्यहाँबाट त सकिन्छ. त्यहाँ त्यसको लागि पनि धेरै छ, मेट्रोलोजी चाहिन्छ, त्यसको चाहिँ सिआरएमहरू चाहिन्छ, त्यो अर्कै कुरा हो. र अब हामीले तपाईँले भनेको अनुसार चाहिँ हाम्रो अर्ग्यानिक क्लोरिनको प्रायः जस्तो ब्यान भएको छ, त्यसको हाम्रो आउँदैन. यदि उहाँले चाहिँ ब्यान भएको विषय अर्ग्यानिक फस्फेट समूहको छ भने त्यसले देखाउँछ, तर ब्यान भएको विषयले हो कि होइन भने भन्न सक्दैनौँ, किनभने ब्यान नभएको विषय पनि अर्ग्यानिक फस्फेट समूहको छ. जस्तो भने अब मिथाइल प्याराथेन भयो, मोनोकोटस भयो, यिनीहरू चाहिँ हाम्रो चाहिँ के भन्छ फस्फोनेटिन भयो, अर्ग्यानिक फस्फेटमा पर्छ यिनीहरू.
अन्तिम अब यो सरकारले अहिले हामीसँग त सीमित क्षमता मात्रै छ, जनशक्ति पनि मेसिन प्रविधि पनि, अब थप ल्याउन कतिको महँगो छ यो प्रविधिहरू?
यो प्रविधि चाहिँ अरू प्रविधि भन्दा त धेरै सस्तो होइन.
कति पर्छ एउटा
यो यो ग्यास यो स्पेक्ट्रोफोटोमिटरको? अब त्यो त मलाई एक्ज्याक्टली थाहा भएन, किन भन्दाखेरि यो चाहिँ अब सायद एराउन्ड 5-10 लाख पर्छ होला.
5-10 लाख
त्यो त्यो मात्रै भए त भएन नि त,
अरू पनि चाहियो,
अरू पनि चाहियो त्यो.
अहिले अहिले यी नभएका कारण भारतबाट आउने तरकारीमा विषादी परीक्षण स्थगित भएको हो?
होइन, त्यो चाहिँ कस्तो हुन्छ भने यो पनि मलाई किन प्रयोगशालामा बसेको मान्छेलाई होइन, किनभने अब कति स्याम्पलको साइज कतिवटा आउँछ होइन, अब जस्तो भने हामी कहाँबाट एकै दिनमा 300 स्याम्पल आयो त हामी सक्दै सक्दैन नि.
थोरै जनशक्ति छ, थोरै प्रविधि,
जनशक्ति होइन, त्यो मेसिन पनि एउटै छ, अनि त्यो काम गर्दाखेरि तपाईँले सक्नै हुनु नि त्यो त. त्यसैले भन्दाखेरि यो हामीले गर्ने भनेको म्याक्सिमम हामीले गरेको अहिले पहिला गरेको 10-20 हाम्रो जागेश्वरजी अघि तपाईँले लिनुभयो, उहाँ बिहानदेखि 7-7 बेलुका 7-7 गर्दाखेरि उहाँले 60-70 चाहिँ गर्न सक्नु भएको थियो. एक्लै भन्दाखेरि हामी त्यो ऊ हुन्छ हाम्रो, तपाईँले हेर्नुभयो होला एउटा प्रोसेस चाहिँ सिरियली जान्छ. तर अब कसैले पनि स्याम्पल एउटा ल्यायो पछि एउटा ल्यायो भने चाहिँ त्यो त्यो एकदम टाइम लाग्छ. एउटा एकैचोटि स्याम्पल आइदियो भने हामीलाई अलिक सजिलो हुन्छ कि त्यो.
अहिले पछिल्लो समय विषादी जाँचेपछि कोही तरकारी त्यस्तो खान नहुने भनेर गाडिएको या फिर्ता पठाइएको छ?
छ,
कतिवटा छ? कति
यो धादिङको चाहिँ दुइटा चाहिँ हामीले चाहिँ जुन चाहिँ एसआर क्वालिटी चाहिँ 45% भन्दा बढी आएको थियो त्यसलाई चाहिँ हामीले डम्प गरेको थियो भने
तरकारी थियो त्यो
म भन्नु होला त्यो दुइटा चाहिँ गरेको थियो. अनि पहिलोमा भनेको 35-40 एउटा धादिङको छ, एउटा चाहिँ सर्लाइको छ.
भारतबाट आउने कुरामा त्यसरी फर्काउनु परेको छ कि छैन?
पहिला चाहिँ हाम्रो उसमा आउँदाखेरि चाहिँ भारतको पनि आएको चाहिँ छ होइन, तर हामीले चाहिँ भारत आएको चाहिँ त्यही भनेको हे भयो गर्ने भयो. तर अहिले असममा अब हामीले अहिले मैले भने नि इन्डियाको 1162 टेस्ट गरिसकेका छौँ. यो चाहिँ कालीमाटीको मात्र नभइकन भैरवादेखि लिएर बिरगोजदेखि लिएर नेपालगञ्जको धेरैको स्याम्पलहरू आएको थियो. हो त्यसमा आउँदाखेरि अहिले भेटेको चाहिँ छैन.
अहिले बिसारी
होइन, बिसारी भेटेको भन्यो भने बिसारी त प्रयोग गरेँ मैले भने 35% भन्दा कममा यो बिसारी भेटेको भेटेन भनेको चाहिँ एकदमै यो अलिकति असान्दर्भिक लाग्छ कि मलाई. यो बिसारी अलिकति भए पनि यसले चाहिँ 35% भन्दा तलै ल्याउँछ कि यसले होइन, तर
बिसारी योग्य छ भनेको बिसारी नभएको चाहिँ होइन, धेरै मात्रामा छैन,
हानिकारक हानिको मात्रामा चाहिँ अर्ग्यानिक फस्फेट कार्बनको मात्र छैन, तर अर्को बिसारी हामीले टेस्टै गरेका छैनौँ.
उहाँ हुनुहुन्थ्यो केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ कृषि प्राविधिक अधिकृत राजीव दासराज भण्डारी. विषादी परीक्षणमा देखिएको चुनौती, जनशक्ति, प्रविधि र पूर्वाधार अभावको विषयमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै आजका लागि कृषि विशेष कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ. उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु. नमस्कार.